अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेति। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ डाक्टर पुष्पराज पन्त। डडेलधुरा भागेश्वरमा जन्मिए हुर्की महेन्द्रनगर र राजधानी काठमाडौँमा उच्च शिक्षा लिई शिक्षण पेसाको अनुभव सँगाल्नुभएका पन्त करिब 20 वर्ष अघि बेलायत पुग्नुभयो। विज्ञान, मानविकी, जनस्वास्थ्य जस्ता विविध विषयमा उच्च शिक्षा लिनुभएका पन्तले जनस्वास्थ्यमा चोटपटक रोकथाम विषयमा बेलायतबाट विद्यावारिधि गर्नुभएको छ। वेस्ट अफ इङ्ल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ता पन्त स्वदेशमा पनि यस सम्बन्धी कार्यहरू गर्दै आउनुभएको छ। लेक मेसी तराई र काठमाडौँ राजधानीको जीवन अनुभव सँगाल्नुभएका पन्त भन्नुहुन्छ, आँखै अगाडि टलक्क टल्किने हिमालको सिरेटोबाट अनुहार चरक्क हुँदा दिक्क लाग्ने गरेको त्यो बालापन, तर संसार मोहित हुने हिमालय र त्यसको काखको प्रकृति त त्यही रहेछ। त्यो बेला बिएससी सर हुनका लागि साइन्स पढेको बताउनुहुने पन्त पछि राजधानीमा विश्व जनसङ्ख्या दिवसको कार्यक्रम हेर्न पाउँदा आफू जनसङ्ख्या र जनस्वास्थ्यतिर आकर्षित भएको बताउनुहुन्छ। जनस्वास्थ्य र सडक सुरक्षामा विज्ञता राख्नुहुने पन्त जीवनमा असन्तोष रहनुपर्ने त्यस्तो केही नभए पनि आफू हुर्के बढेको लेग मेसी स्वच्छ हावापानी र निर्धक्कसँग खाइने त्यहाँका रैथाने ताजा फलफुल र कृषि उपजबाट प्राप्त हुने सन्तुष्टिबाट वञ्चित भएको अनुभूति भइरहने बताउनुहुन्छ। र जीवनका आफ्ना उपलब्धिलाई समाज हितका लागि कुनै प्रकारले बाँड्न सकियो भने त्यही जीवन सन्तुष्टिदायक हुने कुरा बताउनुहुन्छ। त आदरणीय श्रोता, आज सुनौ डडेलधुरामा जन्मिए हुर्की करिब 20 वर्ष अघि बेलायत पुग्नुभएका डाक्टर पुष्पराज पन्तसँगको अन्तरङ्ग कुराकानी। उहाँ स्वदेश आउनुभएका बेला यो कुराकानी गरिएको हो। सुरुमा एकैछिन एउटा गीतबाट अघि बढौँ, त्यसबीच कुराकानी जोड्छौँ।
यो देशको घर छ आफ्नो जस्तै लाग्छ, यो देशको घर छ आफ्नो जस्तै लाग्छ, जहाँ जाउँ त्यतै जाउँ मिसिने नै लाग्छ, यो देशको घर छ आफ्नो जस्तै लाग्छ।
तारा पनि जुन पनि तारा पनि जुन पनि आफ्नो जस्तै लाग्छ,
यो देशको घर छ आफ्नो जस्तै लाग्छ, यो देशको घर छ आफ्नो जस्तै लाग्छ।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
स्वदेश आउने क्रम चाहिँ कस्तो रहन्छ यहाँको?
त्यही त, सबैभन्दा पहिला त यो स्वदेश आउने अनि त्यसपछि रेडियो नेपालमा आउने अनि यसरी कुरा गर्नु पाउने भनेको यो सबैभन्दा सुखद अनुभूति हो। यद्यपि नेपाल आउँदा हरेक पटक चाहिँ हाम्रो देशको विभिन्न चरणहरूमा प्रगति अथवा विभिन्न परिवर्तन भइरहेको देख्न पाइन्छ, त्यो पनि आफैमा एउटा रोमाञ्चक नै हुन्छ।
डेढ दशकभन्दा बढी नै भयो होला होइन विदेशमा बस्नुभयो, त्यसबिचमा कतिचोटि आउनु भएको छ सम्झिनुहुन्छ?
वर्ष त 20 हुन थाल्यो
ए 20 हुन थाल्यो
यो चाहिँ यो अब एक दुई महिनामा 20 वर्ष हुन्छ यो तर म चाहिँ म यसलाई सौभाग्य कसरी मान्दछु भने सुरुको 3 वर्ष चाहिँ म यहाँबाट गएपछि 2010 यता म यहाँ आउन थालेको तर मेरो पढाइ र मेरो रिसर्च नै नेपालमा भएकोले उनीहरूले नै मेरो लागि टिकट काटेर नै आउने किसिमको व्यवस्था भएकोले मैले धेरै पटक यसरी आउने मौका पाएको छु तर कतिपय अवस्थामा अर्को अलिकति नमिठो कस्तो छ भने काठमाडौँ अथवा यता मकवानपुर यतातिर काम हुने मेरो घर चाहिँ सुदूरपश्चिम अनि त्यो बेलाको यातायातको कारणले अलिक पाएक नपर्ने जान नपर्ने कहिलेकाहीँ परिवार नभेटिकन फोनबाटै कुरा गरेर फर्किने त्यस्तो पनि छ।
त्यसो भए आफ्नो विज्ञताको हिसाबले आफ्नो प्रोफेसनको हिसाबले नै नेपालमा पनि केही काम गर्दै हुनुहुन्छ?
मेरो यस्तो छ अब अध्ययन पश्चात चाहिँ जुन अनुसन्धानको लागि अब डिग्रीकै लागि पनि भयो पिएचडीकै लागि पनि भयो त्यसपछि त्यहाँ रोजगारकै लागि पनि नेपालमै काम गर्ने यही हजुरले भन्नुभएको जस्तै चोटपटक दुर्घटना तिनीहरूको रोकथाम कसरी हुन्छ त्यसमा के कस्तो समस्या छ यस्तै कामको सिलसिलामा आउने जाने भइरहेको छ।
स्वदेश आउँदाका गतिविधिहरू केही बताइदिनुहोस् न यहाँका।
यो यस्तो छ हामीले अघिदेखि अलिकति छलफल पनि गऱ्यौँ किन हुन्छ यस्तो दुर्घटना भन्ने कुरा गऱ्यौँ। अब यसमा म चाहिँ यता कार्यरत युनिभर्सिटी जुन ब्रिस्टलमा छ युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्यान्ड भन्ने त्यसको सहकार्यमा हामीले नेपालमा यो बेलायती सरकारद्वारा नै आर्थिक सहायता हो यो हामी काठमाडौँ मेडिकल कलेजमा एउटा समन्वय गरेर अहिलेलाई बागमती प्रदेशको 8 नगरपालिकामा काम गरिरहेका छौँ। त्यो काम गर्नुको पछाडिको मूल मर्म के हो भने हामीले लामो समयसम्म यो एडभोकेसी पैरवी गर्दा पनि सङ्घीय सरकारमा नियम कानुन बनाउने त्यसलाई नियमन गर्ने कुरा चाहिँ अगाडि बढेन। त्यसपछि आजभन्दा 4-5 वर्ष अगाडि यो परिकल्पना गरियो कि नगरपालिकामा मेयर साहबहरूलाई नै अनुरोध गरेर उहाँहरूलाई नगरपालिकामा सम्बन्धित समस्याहरू जुन त्यसबाट पीडित व्यक्तिहरूको बारेमा तथ्य तथ्याङ्कहरू प्रस्तुत गर्दाखेरि
हजुर खास गरी यो दुर्घटना
हजुर सडक दुर्घटना
वा जनस्वास्थ्य सम्बन्धी विषयहरू
एकदम सडक दुर्घटना कम गर्न उहाँ मेयर साहबले चाहिँ नगर उहाँ त आफ्नो कार्यकारी हुनुहुन्छ नि उहाँले एउटा नियम कानुन स्थानीय तहमा बनाइदिनु भयो भने अनि समुदायलाई परिचालन गरेर यो समस्याको समाधान हुन्छ कि भन्ने कुरालाई कसरी चाहिँ यो गर्न सकिएला भन्ने हामी प्रयास गर्दै थियौँ। र म यहाँलाई खुसीको कुरा सुनाउन चाहन्छु कि 8 मध्ये म यसपालिको आएको भ्रमणको बेलामा 4 नगरपालिकामा चाहिँ उहाँहरूको संस्थागत एउटा समिति नै यो सडक सुरक्षा समिति नै उहाँले बनाइसक्नु भएको छ मेयर साहबहरू आफ्नै अध्यक्षतामा। अब यो हाम्रो परीक्षणको रूपमा परियोजनाको रूपमा सञ्चालित भएको कुरा भयो यदि देशभरि नै यो मोडल जाने हो भने यसले पक्कै पनि सडक सुरक्षाको स्थितिलाई सुधार गर्नेछ भन्ने हाम्रो मान्यता हो एउटा। यो चाहिँ मैले व्यक्तिगत मेरो जुन यो हजुरले व्यावसायिक भन्नुभयो त्यो म प्रयोजनका लागि आएको एउटा त्यो भयो। त्यसका अतिरिक्त चाहिँ अहिले नेपाल सरकारले पनि अरू सबै नीति नियमहरूलाई अगाडि बढाइरहेको छ अब संशोधन गर्ने त्यसलाई चाहिँ स्वीकृत गर्ने पेस गर्ने यी कुराहरू भइरहेका छन् त्यसमा पनि कहिलेकाहीँ केही योगदान गर्ने त्यसको चाहिँ प्राविधिक पक्षमा कमेन्ट गर्ने यस्ता कुराहरूको मौका पाइएको छ।
अब एकजना विज्ञानको विद्यार्थी बिएससी पछि काठमाडौँमा आउनुभयो फेरि मानविकी र फेरि अझ जनस्वास्थ्य विषयमा पनि यहाँको उच्च अध्ययन रह्यो फरक फरक विषयमा यहाँको अध्ययन स्वाभाविक नै हो वा रुचि हो अथवा आवश्यकता हो कुन कुन परिस्थितिमा यी विषयहरूमा यहाँको अध्ययन रह्यो?
यस्तो भयो कस्तो भयो भने मेरो जन्म भएको 52 वर्ष हुन आँट्यो र त्यो बेलाको जुन अध्ययन गर्ने क्रम थियो मलाई यस्तो लाग्छ एसएलसीको उसमा अलिकति ठिक ठिकै भयो भने तपाईँहरू विज्ञान पढ्ने विद्यार्थी हो भन्ने खालको एउटा लेभल हुन्थ्यो जस्तो लाग्छ। हाम्रो स्कुलको दायाँतिर विज्ञान क्याम्पस बायाँतिर कमर्स क्याम्पस थियो छ नि त तर चाहिँ विज्ञान क्याम्पसमा गइयो अनि त्यहाँ बिएससीसम्म थियो त्यही पढियो र त्यसपछि काठमाडौँ आएपछि अनि विज्ञानभन्दा मानविकी नै राम्रो रहेछ जस्तो लाग्यो मलाई एक दुईवटा घटनाहरू छ त्यसपछि चाहिँ म मानविकी पढेँ तर मानविकी पढ्दाखेरि के भयो भने मैले स्वास्थ्य यो जनस्वास्थ्य सम्बन्धी विभिन्न केही केही कुराहरू गर्नुपर्ने भयो अनि मलाई कस्तो लाग्यो मैले जनस्वास्थ्य त पढेको छैन अलिअलि यो अल्प ज्ञान भयो भनेर फेरि जनस्वास्थ्य पढ्नु गएको त्यस्तरी मेरो
मानविकीमा चाहिँ के पढ्नुभयो
मानविकीमा मेरो जनसङ्ख्या अध्ययन हो
त्यसपछि जनस्वास्थ्य
पपुलेसन स्टडिज
अब डडेलधुरा भागेश्वर यहाँको जन्मस्थल
हजुर
अब पारिवारिक पृष्ठभूमि त्यो बेलाको परिवारको आफ्नो समाजको दैनिकीहरू कस्तो हुन्थ्यो केही सम्झनुहुन्छ अहिले?
हो नि हाम्रो जनरली पहाडबाट तराई झर्ने नेपालमा एउटा चलन छ नि अनि हाम्रो परिवार पनि डडेलधुराबाट महेन्द्रनगरमा सरेको हो तर म चाहिँ 2042 सालसम्म पहाडमै बस्थेँ त्यो भनेको 10 वर्षको मेरो जीवनको पहिलो 10-11 वर्ष त्यहीँ हो। त्यहाँ चाहिँ म 4 कक्षा पास गरुन्जेलसम्म म पहाडमै बसेको सम्झना छ र त्यहाँको दैनिकीहरू विभिन्न त्यो अझै सम्झनामा आउँछन्। तर अहिलेको विभिन्न कारणहरूले कतिपय चाहिँ जस्तै अब हाम्रो कम्प्युटरको सफ्टवेयर आउटडेट भएको जस्तो त्यो भेटिँदैन अहिले त्यो चाहिँ जुन थियो पहिला, तर सम्झनामा चाहिँ छ अझै पनि
त्यो बेला बाल सुलभ क्रियाकलापहरू, अब स्कुल जान आउँदाका क्षणहरू, टाढा नजिक इत्यादि, यस्तो चाहिँ केही सम्झना आउँछ
आउँछ नि। कस्तो भएको छ भने मैले सायद म अहिले जे छु अध्ययन अनुसन्धानको कुरा सायद जान अन्जानमा त्यतैबाट सुरु भयो होला जस्तो लाग्ने मैले चाहिँ अहिले रिलेट गर्न सक्छु कि मलाई बिचमा थाहा थिएन। अहिले एक दुई ठाउँमा बोल्नु पर्दाखेरि त्यो चाहिँ मलाई जस्तै उदाहरणको लागि तपाईँले भन्नुभयो भने हाम्रो स्कुल चाहिँ त्यतिखेरको अब बच्चाको हिँडाइमा होला करिब करिब 1 घन्टा जति लागेर स्कुल पुग्नुपर्ने हुन्थ्यो त्यो सानै उमेरमा भनौँ न 1, 2, 3, 4, 5 पढ्दाखेरि। अनि त्यो बाटोमा खोला पर्ने अनि उकालो ओह्रालो पर्ने अनि त्यसपछि कुनै बेला चाहिँ जाडो गर्मी यताउति हुँदाखेरि त्यही लड्ने पढ्ने त हो नि, यस्तो कुराहरू चाहिँ भइराख्ने हुन्थ्यो त्यतिखेर। मलाई त्यो यो चाहिँ सामान्य नै हो जस्तो लाग्थ्यो। तर अब एउटा चाहिँ अहिले बाल संरक्षण अथवा बाल अधिकार हक हितका कुरा सुन्दाखेरि कसरी चाहिँ सरकारले अथवा राज्यले चाहिँ बालबालिकाहरूका लागि विद्यालय अथवा स्वास्थ्य अथवा अरू सामान कसरी गर्नुपर्ने रहेछ, कति त्यो 1-1.5 घन्टा हिँडाउनु पर्ने रहन्छ नि त होइन। त्यो कारणले त्यो यात्राको दौरानमा आउने हजुरले भने जस्तै 1-2 चोटि त म स्कुल त्यो खोला तर्न नसकेर फर्केको अवस्था पनि छ, यस्तो यस्तो अवस्था छ।
स्कुलको समयभन्दा अतिरिक्त समय हुन्छ नि घरमा,
हजुर,
स्कुल बाहेकको समय चाहिँ कसरी बित्ने गर्थ्यो
त्यो पनि मेरो विशिष्ट नै छ जस्तो लाग्छ। कसरी भने पहाडमा पनि तपाईँहरू हाम्रो छ नि लेक र बेसी भन्ने हुन्छ नि, अनि बेसीमा चाहिँ हाम्रो सबै ठुलो परिवारहरू बस्ने, अनि लेकमा चाहिँ हामी केही हजुरआमा म बुवा खेतबारी त्यहाँ पनि भएको हुनाले म एक्लै, मेरो भाइ आमा चाहिँ अर्को ठाउँमा, अरू परिवार अरू कजनहरू हाम्रो काकाहरू त्यस्तो चाहिँ यता, अनि म एक्लै बच्चा चाहिँ यता लेकमा बस्छ। अनि स्कुलबाट आउँदा जाँदाखेरिमा सर्टेन दूरीमा हिँडेपछि अन्तबाट मेरो साथीहरू एक ठाउँमा भेट्ने पोइन्ट हुन्थ्यो, अनि त सबै चाहिँ हामी स्कुल जान्थ्यौँ। अब कहिले काहीँ के हुँदैन स्कुलबाट, त्यही त हो नि 1, 2, 3, 4 पढ्दाखेरिको कथा भन्दैछु म। अनि स्कुलबाट फुत्त निस्केर आए पनि कतै खोलामा कतै काहीँ बसेर सबै त्यो साथीभाइहरू, किनभने अब यस्तो हुन्थ्यो होला कि अब म एक्लै हुने हुँदाखेरि मैले उनीहरूसित भेटेको बेला सके मिले जति चाहिँ खेलेर फर्किने होला कि, बरु ढिलै भए पनि घर फर्किने एक्लै। अनि मलाई के सम्झना छ भने रुखको सानो सानो त्यो हाँगाहरू काटेर अनि कुनै घर जस्तो बनाएर त्योभित्र सबै बस्ने पकाउने जस्तो खेल्ने यस्ता कुराहरू गर्थ्यो। अब यसको अतिरिक्त अब जे भने जस्तै शनिबार यताउति हो भने त हाम्रो बाख्रा थियो, म बाख्राहरू चाहिँ चराउन
लैजान्थेँ
नजिकै, त्यो हाम्रो घर एक्लै अब त्यहाँ एक्लै भने चाहिँ सबै वरिपरि नै जङ्गल हुन्थ्यो, त्यति टाढा त्यस्तो त हुन्थेन।
स्कुलीय जीवनमा भनौँ न अलिकति पढाइका अतिरिक्त अरू विषयवस्तुमा चाहिँ रुचि कस्तो थियो?
त्यस्तो रुचि त खासै सम्झना छैन हजुर मलाई चाहिँ। अब यस्तो हुन्थ्यो, मैले एउटा काम के गर्थेँ भने हाम्रो जुन परिवारमा थोरै मान्छे हुन्थ्यो नि त त्यहाँ लेकमा, त्यस्तो केही कामहरू गर्नु पर्यो, फर इक्जाम्पल हजुरआमाले चाहिँ कसैलाई केही दिएको छ पैँचो सापट्टी अथवा त्यो भने त्यसको हिसाब किताब लेख्ने राख्ने, अनि त्यसपछि अब कुनै ठाउँमा कसैलाई बोलाउनु जानुपर्नेछ भने गइदिने त्यस्तो अर्को गाउँमा भनेको वरिपरि त्यही 15-20 मिनट हिँडेर, तर त्यो नजिकै हाम्रो घर थिएन कि। अर्को चाहिँ हाम्रो के भन्छ धान बाली भित्र्याउने चुट्ने बेलामा चाहिँ सिजन अनुसार काँक्रो अथवा यस्ता केरा अनि यो फलफुलहरूको त्यो हुन्थ्यो भने घरबाट त्यो रोपाहरूलाई त्यो तल पुर्याइदिने, यस्ता यस्ता कुराहरू।
हजुर, अब डडेलधुराबाट महेन्द्रनगर झरेर बिएससी गर्नुभयो होइन, अब त्यो बेला अलि मेधावी विद्यार्थीले आइएससी बिएससी पढ्ने गर्थे, अब यहाँको पढाइ चाहिँ कस्तो थियो त्यो बेला?
पढाइ चाहिँ मेरो वास्तवमा मेधावी त होइन, अलि ठिकै हुनाले भएको, त्यस्तो म खासै एक्सिलेन्ट भनौँ जाँचमा 80-90% ल्याउने मान्छे चाहिँ होइन म, तर पनि ठिकै भएको, त्यहाँ म साइन्स चाहिँ पढेँ, तर मेरो एसएलसीसम्म आइएससीसम्म ठिकै छ, अनि बिएससी पनि पास भयो। तर चाहिँ कस्तो भयो भन्नुहुन्छ भने यो सबै काम चाहिँ महेन्द्रनगरमा भयो, जुन अब अहिले चाहिँ कर्णाली पुल 2052 साल कहिले त्यो उद्घाटन भएपछि काठमाडौँसित जोडिएको हो कि हाम्रो यो। त्योभन्दा अगाडि चाहिँ मेरो साथीभाइहरू के इन्डिया देहरादुन दिल्ली यता गएर पढ्ने हो, त मैले चाहिँ नेपालमै पढेँ। त्यसो हुँदाखेरि हाम्रो त्यो यद्यपि साइन्स क्याम्पस छ बिएससीसम्म छ भने पनि हामी त्यति विकसित क्षेत्र होइन, अहिले पनि हाम्रो सुदूरपश्चिम सबैभन्दा पछाडि छ। म के हुने कसो गर्ने के भन्ने थाहा थिएन, तर मलाई पढ्दाखेरि चाहिँ के थाहा थियो भने त्यहाँ चाहिँ बिएससी सर भन्ने पोजिसन हुन्छ कि, त्यो जमानामा तपाईँले बिएससी पास गर्नुभयो भने तपाईँले हाई स्कुलमा जागिर पक्का हुन्छ एकदम। त्यसपछि तपाईँ बिएससी पढिराख्नु भएको छ भने तपाईँको घरमा हेड सर कहिले काहीँ मान्छे पठाउने, तपाईँको जाँच कस्तो भयो कहिले सिक्ने छ यस्ता यस्ता कुराहरू लिइराख्ने, ट्याक्क बोलाउने।
साइन्स पछि सामान्यतया डाक्टर इन्जिनियर बन्ने भनिन्छ होइन, हुन त अघि पनि अलिकति
त्यो मेरो यस्तो
पृष्ठभूमि,
मैले चाहिँ साइन्स पढ्दाखेरि त्यो बायोलोजी र बोटनी पढेको होइन, त्यस कारणले मैले म्याथमेटिक्स केमिस्ट्री फिजिक्स यस्तो विषय एकदम खस्रो विषय पढेको, मैले भएको भए इन्जिनियर हुन्थ्यो होला। तर मैले भनिहालेँ नि हाम्रो क्षेत्र चाहिँ त्यति विकास पूर्वाधार निर्माण कार्यक्रम नभएको हुने मैले इन्जिनियरको काम खासै देख्दै देखेन कि सानोमा, इन्जिनियरहरू देख्दै देखेन, त्यस कारणले बढीमा चाहिँ नाप्ने जग्गा नाप्ने यस्ता यस्ता कुराहरू चाहिँ देखेको थिएँ, त्यो कारणले इन्जिनियरतिर गएन। तर यहाँ टर्निङ पोइन्ट चाहिँ कस्तो आयो भने यहाँ आएपछि यो वीरेन्द्र अन्तर्राष्ट्रिय जुन सम्मेलन केन्द्र पहिला बिचमा संसद भयो, त्यो वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भनेको एकदम फ्यान्टास्टिक यस्तो उच्च कोटीको देखिने चिल्लो चम्किलो त्यो एकदम विशाल परिसर थियो। त्यहाँ हाम्रो एकजना दाजु हुनुहुन्थ्यो, उहाँले स्वर्गीय भइसक्नु हो, उहाँ इन्जिनियर हुनुहुन्थ्यो, उहाँले मलाई चाहिँ बेला बेलामा भ्रमण गराउने कार्यक्रम भयो भने यसो बोलाउने जाने गर्नुहुन्थ्यो। उहाँसित चाहिँ एकचोटि चाहिँ एउटा यो विश्व जनसङ्ख्या दिवस जुलाई 11 तारिकमा हुन्छ, त्यो दिन चाहिँ त्यो कार्यक्रम रहेछ त्यहाँ, मैले सम्झना चाहिँ यो 1998 विश्व जनसङ्ख्या दिवस हुनुपर्छ। त्यो दिन चाहिँ अब मैले अघि भने नि म फिजिक्स केमिस्ट्री म्याथमेटिक्स पढेको मान्छे, अनि त्यहाँको प्रदर्शनीमा के थियो भने मानिसहरू चाहिँ हाम्रो देशमा के कारणले मर्छन्, कति जन्मिन्छन्, कति बसाइ सरेर जान्छन्, कति स्कुल आवश्यक पर्छ, कति चाहिँ टिचर कति चाहिँ नर्स आवश्यक पर्छ, 10 वर्षपछि कति चाहिँ मान्छेहरू चाहिँ विदेश जानेछन्, यो सबै कुरा लेखेको थियो कि त्यहाँ। मलाई यस्तो अचम्म लाग्यो कि यो त यो कसरी थाहा हुन्छ जस्तो लाग्यो कि, अनि त्यसपछि मैले चाहिँ यो जनसङ्ख्या भन्ने विषय चाहिँ पढ्नु परिरहेछ जस्तो लागेर पढेको।
अब काठमाडौँको विद्यार्थी जीवन र त्यसबिचको वृत्ति चाहिँ कस्तो रह्यो, कस्तो हुन्थ्यो त्यो बेलाको विद्यार्थी जीवन, केही स्मरणीय कुराहरू?
हजुर, त्यहाँ म केही समय चाहिँ यहाँ हाम्रो फुपूकोमा बसेँ, त्यहाँ बस्दाखेरिमा सुरु आउने बित्तिकै जनसुकै ठाउँबाट पनि बाहिरबाट काठमाडौँ आयो भने यहाँ आफ्नो पहिलो चाहिँ केही जागिर त्यस्तो खोज्ने चलन हुन्छ। मैले पनि एउटा स्कुलमा पढाउन थालेँ गोकर्णमा, त्यसपछि त्यहाँ पढाएको सिलसिलामा अनि यता युनिभर्सिटी पनि जोइन भयो। त्यसपछि चाहिँ एउटा अर्को अवसर कस्तो आयो भने स्वास्थ्य कर्मीहरूलाई तालिम दिने, सिएमएहरू अनमीहरू स्वास्थ्य कार्यकर्ताहरूलाई तालिम दिनुपर्ने त्यो जागिर तिमी साइन्स पढेको मान्छे गर्न सक्छौ भन्ने कुरा चाहिँ थियो। मैले तालिम पाएँ भने म पढाउन सक्छु भने, अनि मलाई चाहिँ 3 महिनाको तालिम, म जस्तै अरू मान्छे पनि थिएँ, अनि हामीले 3 महिनाको इन्टेन्सिभ तालिम लिएर अनि मैले स्वास्थ्य कार्यकर्ताहरूलाई पढाउन थालेँ, त्यो टिचिङ छोडेर, अनि म चाहिँ यो टिचिङमा आएँ। अनि त्यसरी मेरो चाहिँ एउटा चाहिँ 2 वर्षमा यता पढाइसकेपछि त्यो टिचिङ र त्यो काम जारी रह्यो जागिरको रूपमा, अनि यता अध्ययन चाहिँ सकियो।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा हुनुहुन्छ डडेलधुरा भागेश्वरमा जन्मी हुर्की विगत झण्डै 20 वर्षदेखि बेलायत ब्रिस्टनमा रहँदै आउनुभएका जनस्वास्थ्य र सडक सुरक्षा विज्ञका रूपमा सुपरिचित वेस्ट अफ इङ्ल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ता डाक्टर पुष्पराज पन्तसँगको अन्तरङ्ग कुराकानी। बेलायत जाने पृष्ठभूमि, 20 वर्ष अघि बेलायत स्कटल्यान्ड पुगेपछिका फरक अनुभव, लामो समयपछि जन्मथलो जाँदाका अनुभूति, बेलायतमा थाहा पाएको आफ्ना हिमालयको महत्व, लेखमा हजुरआमासँग बसेकाले बनेको स्वभाव र जीवन दृष्टिकोण, अतिरिक्त रुचि र प्रेरणा लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। सन् 2006 बेलायत पुग्नुभयो, त्यसको पृष्ठभूमि चाहिँ के रह्यो त्यतिखेर?
अब अलिकति यो अहिले भन्दाखेरि अलिक के भन्छन् त्यो प्राइड, अलिकति म बिचमा एउटा अझै त्योभन्दा पनि राम्रो जागिर पाएँ, पैसा चाहिँ जम्मा भएको थियो, त्यो बेला मानिसहरू चाहिँ घर जग्गा किन्ने पनि गर्थे, मेरो साथीहरू चाहिँ मभन्दा अघिल्लो वर्ष चाहिँ विदेश गएका थिए, अनि उनीहरूले चाहिँ तिमी पनि आऊ भनेर भन्ने कुरा गरे, पैसा त धेरै लाग्छ भन्ने कुरा हुँदाखेरि, अनि म यस्तो छँदै थियो, अनि मैले त्यो पैसा चाहिँ फिसमा जम्मा गर्थेँ, अनि त्यसपछि के हो भने म चाहिँ विदेश गएर त्यो मास्टर्स इन पब्लिक हेल्थ रिसर्च मैले त्यहीँ गरेको हो, अनि त्यसपछि साथीहरू हामी सबैजना भयौँ अनि त्यहाँ चाहिँ रमाइलो. फेरि कहिलेकाहीँ कस्तो हुन्छ नि, विदेश गएर पढाइमा दुःख भन्ने किसिमको अनुभव धेरैको हुन्छ. मैले त्यो पैसाको प्रसङ्ग निकाल्नुको कारण के हो भने, एक किसिमले छ सात महिनाको फिस अलरेडी नै बुझाइसकेपछि त सुनिश्चित हुन्छ एउटा होइन त्यो. अनि अर्को कुरा, मेरो साथीहरू नै त्यही थियो कि उनीहरूले नै बोलाएको देखेर मलाई पढ्दाखेरि चाहिँ त्यहाँको हुन्छ नि अलिकति त्यो निराश, त्यहाँको कुनै त्यस्तो मलाई महसुस हुने मौका पाएन. अनि त्यस कारण अरूको मैले देख्नु चाहिँ देखेको छु, त्यस कारणले म आफूमा चाहिँ त्यो म भाग्यमानी नै ठान्दछु र मैले त्यो गरेको निर्णय पनि मलाई उचित नै थियो जस्तो लाग्छ अहिले फर्केर हेर्दा पनि.
भनेपछि विदेशमा गएर पढ्ने, त्यहाँको डिग्री लिने होइन एउटा विशेष विषयमा, त्यो एउटा हुटुटी.
हजुर, त्यो हुटुटी दुई कारणले भयो. एउटा त मेरो मैले अघि हजुरलाई भने नि ब्याकग्राउन्डमा मेरो जनसङ्ख्या विषय भए तापनि जनस्वास्थ्य त म थिएन नि, तर म यता स्वास्थ्य कर्मीहरूसित काम गर्न थालेको थिएँ. अनि मलाई कस्तो लाग्यो भने अब भोलिको दिनमा अलिकति अरू काम गर्नु पर्यो भने त भोलि कसैले मेरो तेरो डिग्री कहाँ छ भनेर सोध्नु सक्छ होइन, त्यसपछि त्यो प्रोग्रेस हुँदैन नि त त्यसबाट. अनि म त्यस कारणले पनि ओहो पब्लिक हेल्थ चाहिँ गर्नुपर्छ भन्ने मलाई त्यहाँ यो यसरी व्यक्त गर्दाखेरि अब यसलाई चाहिँ अभिमान अभिमान भनेर जस्तै त्यो नहोस् तर एकदम इमान्दारीताका साथ भन्नुपर्दा त्यही.
हजुर, अब एकजना काठमाडौँमा आफ्नो वृत्ति विकास गर्दै गरेको, शैक्षिक विकास पनि त्यो बेला जुन बेला सुरुमा बेलायतमा उत्रिनु भयो यहाँ, त्यो बेला चाहिँ कस्तो महसुस गर्नुभयो सुरुका दिनहरूमा चुनौती?
चुनौती त मैले भने मेरो व्यक्तिगत हिसाबले जुन परिस्थितिको हिसाबले अघि मैले त्यसलाई क्लियरिफाई गरेँ, तर उसरी अब आफ्नो अनुभूतिको हिसाबले भन्नुहुन्छ भने सेप्टेम्बर भनेको भदौको महिनातिर सुरु हुन्छ त्यहाँको सेसन. भदौको महिना त ठिकै थियो. कस्तो भने 5-6 बजे रात पर्ने अनि बिहान पनि 6 बजे उज्यालो हुने यस्तो थियो. तर अब भदौ असोज कार्तिक हुँदै गएपछि हजुरको दिनहरू त 7-8 घन्टामा घट्दै गए 6 घन्टासम्म. फेरि त्यो स्कटल्यान्ड भनेको अझै उत्तर पर्ने भएकोले त्यहाँ त अझै नै हिउँदमा भनेको कार्तिक मङ्सिरतिर बिहान 9-9 बजे उज्यालो नहुने अनि 3 बजे चाहिँ अँध्यारो हुने. अनि त्यतिखेर चाहिँ जुन पढाइको कन्टेन्ट हुन्छ नि त्यो विषय जाँचहरू यताउति त्यही बेलामा आउँछ. त्यसले गर्दा मलाई यस्तो लाग्यो कहाँ आएछ जस्तो लाग्यो कि यो किनभने दिन पनि उज्यालो पनि छैन, दिन पनि छैन. अर्को चाहिँ त्यहाँको मौसम, त्यो घाम लागेको यस्तो गर्मी मौसममा साह्रै सुन्दर, हाम्रो मुगु जस्तै हो, हाम्रो बाजुरा जस्तै हो होइन. तर हिउँदमा अथवा मोस्टली 9 महिना जति हजुरको पानी पर्छ, बादल लाग्छ र हावा चल्छ. साँझ 7 बजे नै आधा रात जस्तो हुन्छ. तर फेरि गर्मीमा हुन्छ नि, गर्मीमा हजुरको 11 बजेसम्म दिन जस्तो हुन्छ फेरि राति. यी सबै कुराले मलाई त्यो पहिलो वर्ष त यति रोमाञ्चक बनायो कि.
अब 20 वर्षको बेलायत बसाइ होइन, 20 वर्ष अघिको बेलायत र हिजो आजको बेलायतमा तपाईँले देख्नुभएका परिवर्तनहरू भन्न सकिन्छ कि, नेपालीहरूको उपस्थिति, सांस्कृतिक विषयवस्तु इत्यादि हिसाबले?
अब यो त यस्तो छ, परिवर्तन भनेको सबै ठाउँमा हुन्छ, त्यहाँ पनि छ. अनि अर्को कुरा, बेलायत अहिले चाहिँ आप्रवासीको देश पनि हो, त्यहाँ हजुर विश्वका सबै देशका मानिसहरू भेट्न सक्नुहुन्छ. त्यसै गरी नेपालीहरूको पनि त्यसमा उपस्थिति बढ्दै गएको छ. अस्ति भर्खरै हामीले एउटा कार्यक्रम पनि गरेका थियौँ त्यहाँ चाहिँ विद्यार्थीहरूको स्थिति कस्तो छ यहाँ त्यहाँ भन्ने कुरामा. आई थिङ्क 20,000 जति विद्यार्थी त्यहाँ पढिरहेका छन् अन्डर ग्रेजुएटमा, भनेको ब्याचलर्स लेभलमा
नेपाली.
हजुर, जुन आजभन्दा 5-7 वर्ष अगाडि 1,000-2,000 संख्यामा हुन्थ्यो, त्यसले गर्दा यतिकै नै वृद्धि भएको छ. त्यसका साथसाथै यो यही बिचमा चाहिँ यो विभिन्न हाम्रो सैनिक, भूतपूर्व सैनिकहरूको नियममा परिवर्तन आयो, त्यसले पनि धेरै व्यक्तिहरू उहाँ जानुभयो. अनि त्यसपछि आएर यो विश्वव्यापी जुन अहिले अरू राजनीतिक उतार चढावहरू छन् त्यसले गर्दा सँगसँगै सकारात्मक र नकारात्मक प्रभावहरू आइ नै रहेका छन्. अब त्यस्तो प्रभाव त अब यस्तो छ, विश्वव्यापी रूपमा भइ नै रहेको छ. तर आर्थिक स्थितिको रूपमा पहिलाको भन्दा उनीहरूको संयुक्त अधिराज्य देशको चाहिँ आर्थिक परिस्थिति पहिलेको भन्दा खस्केको छ भन्ने समाचारमा आउँछ. अब यद्यपि सामान्य आम नागरिकलाई त्यति महसुस हुँदैन भनौँ न.
अब बेलायत पुगेपछि कुनै बेला लामो समयपछि जन्मथलो पुग्नुभयो होला, अब त्यो सम्झना पनि होला, त्यो बेलाको चाहिँ अनुभूति कस्तो छ? लामो समयपछि
म डणेन्द्र गएको छु नि, त 10 वर्ष भइसकेछ, पासपोर्ट रिन्यू गर्नुपर्ने कारणले म चाहिँ डणेन्द्र जानुपर्ने थियो. पहिला चाहिँ महिन्द्राबाट लगभग 1.5 दिन लगाएर पुग्ने ठाउँ थियो, अनि बाटोमा हिँड्नु पर्ने थियो. तर अनि त्यो दिन त म लगभग 6 घन्टामा घर पुगेँ, त्यहाँबाट घरबाट हिँड्नु अझै बाँकी छ जस्तो लाग्थ्यो, आइसक्यो यस्तो कस्तो लाग्यो भने ओहो विकास अलिकति भएको छ होइन, यो यात्रामा पनि सहजता. अनि म त्यहाँबाट खाना खाएर हिँडे तापनि फेरि बेलुका खाना खाने चिया खान पनि त्यहाँ पुग्ने यस्तो स्थिति बनेको रहेछ. अनि अर्को कुरा चाहिँ त्यतिखेरको जुन हिँड्नुपर्ने परिस्थिति थियो त्यहाँ चाहिँ अब गाडीले नै मलाई पुर्याइदियो. यस्तो चाहिँ अझै अहिले चाहिँ 8-10 वर्ष भयो जान नपाएको, एकदम डन्डन्दरामै पक्कै पनि त्योभन्दा राम्रो भएको होला जस्तो लाग्छ. अब कहिले जानु पाइला जस्तो लाग्छ मलाई.
हजुर, त्यो बेला पनि पुराना साथीभाइ अथवा नातेदार इष्टमित्र इत्यादिहरूसँग भेटघाट त होला नि है?
भयो नि.
त्यो बेलाको अनुभूति केही कस्तो?
अनि एकचोटिको अनुभूति कस्तो छ भने हाम्रो लेकमा, मैले भने त हाम्रो लेकमा सुन्तला एकदमै फेमस छ, जुनार सुन्तला डन्डेलधुराको बागेश्वर गाउँपालिकाको लेकमा. त्यहाँको डन्डेलधुरामा अक्सर आउँछ अनि त्यो महेन्द्रनगर तराईतिर पाउने चाहिँ डन्डेलधुराको सुन्तला भने फेमस हुन्छ. अनि म त्यो चाहिँ अघि भनेको समयको अलि अगाडिको कुरा हो. त्यहाँ चाहिँ म एउटा रोजगारको सिलसिलामा म सदरमुकाममा मात्र बस्थेँ कि, तल गाउँमा गएको थिएन. अनि त्यो बेलामा चाहिँ कस्तो पऱ्यो भने यत्तिकै अब यो खाजाको समयमा अफिसबाट निस्केर गएको त्यहाँ चाहिँ यो सुन्तलाको पसलमा, अर्कै पसलमा गएछु अनि त्यहाँ चाहिँ सुन्तला किनेँ. अनि त्यो किनेपछि मलाई मेरो साथीको पनि त्यहाँ रहेछ, मैले खास नोटिस गरेन कि अर्को साथी नै हुनु रहेछ त्यहाँ, उहाँले पनि ल्याउनु भएको रहेछ. अनि त्यसपछि हामीले त्यहाँ ल्याउँदाखेरि अनि किनमेल गर्दाखेरि अनि त्यस उसले हेरिराखेर अनि तिमीलाई चाहिँ यसले बढी पैसा लाउँछ कि भनेर म हेर्न आएको म त है तपाईँको परे यस्तो किसिमको अनौठो. अनि त्यसपछि अरू त अब अहिले चाहिँ कस्तो छ भने दुईवटा कुरा भने कि, एउटा चाहिँ म गाउँ गएको कुरा भने, एउटा सदरमुकाम गएको कुरा भन्दै थिएँ. बिचमा अहिले कस्तो भयो भन्नुहुन्छ नि 2008-10-12 पछि त यो टेक्नोलोजी फेसबुक यो मेसेन्जरले गर्दाखेरि अहिले चाहिँ कस्तो लाग्छ हजुरसित पनि हामीले आज फेस टु फेस भेट्यौँ तर योभन्दा अगाडि नै अनलाइन यहाँ त्यहाँ कुरा गरेर होइन त्यस्तो. यो अहिले प्रविधिले चाहिँ यो भेटघाटलाई अलि कम महत्त्वपूर्ण बनाएको छ कि कस्तो छ यो हजुरलाई कस्तो लाग्छ?
नजिक पारेको छ
तर भेटघाटलाई त्यति फेरि भेटौँ चिया खाउँ भन्ने स्थिति छैन नि.
संसारिक किसिमले साँगुरिएको छ सूचना प्रविधिले होइन, तर स्वयं व्यक्ति पुग्नुको अनुभूति त अब बेग्लै हुन्छ.
त्यो नि त्यो म त्यहाँ गएर अर्को साथीले देखेँ, हामी अनलाइन गरे बेला हामी दुईजना मात्र हुन्छौँ तर त्यहाँ चाहिँ अर्को साथीले मलाई देखेर अनि वाच गरेर होइन त्यो चाहिँ
फेरि अलिकति बाल्यकालको कुरो आयो होइन, लेक मेसीको पनि कुरो आयो. अब यहाँले नै भन्नुभएको थियो कतै, टलक्क टल्किएको हिमालको चिसो सिरेटो अनुहारमा पर्दा चरक्क हुन्थ्यो, दिक्क लाग्थ्यो, तर अहिले थाहा भयो संसारका लागि हिमाल के रहेछ भन्ने. वास्तवमा हाम्रा हिमालको काख र विकसित भौतिक सहरको व्यस्तताको फरक अनुभूति केही राख्न सकिन्छ?
यो हजुरले कहाँ पाउनुभयो?
हजुर, मैले कतै भेटेको थिएँ यहाँकै सम्वादमा.
ओहो, यो त गजब. कस्तो भन्नुहुन्छ भने यो चाहिँ मैले रियलाइज गरेको एकदमै इमान्दारीका साथ भन्नुपर्दा मैले यो विदेश गएर चाहिँ अनुभूति गरेको कुरा हो.
हजुर,
कि हिमाल हाम्रो हिमाल कस्तो रहेछ के रहेछ. जब म त्यहाँ स्कटल्यान्ड इङ्ल्यान्ड गएँ, स्कटल्यान्ड भनेको पनि गोर्खा हाम्रो भूतपूर्व सैनिकहरूको राम्रो सम्बन्ध भएको, म नेपालबाट आएको भन्ने बित्तिकै परिचय दिने बित्तिकै त्यहाँको वयोवृद्ध व्यक्तिहरू जुन पहिला सायद उनीहरू सैनिक सेवामा हुनुहुन्थे अनि उनीहरूले चाहिँ त्यहाँको हिमाल यहाँ त्यहाँ कुरा गर्ने कि, अनि मलाई चाहिँ कस्तो लाग्यो यिनी जहिले पनि हिमालको कुरा मात्र किन गर्छन् जस्तो लाग्यो कि मलाई. किनभने हामी त अब जुन हिमालको छेउमा बस्दाखेरि एउटा त हिँड्न अनि यात्रा गर्नको कठिन, अर्को त्यसको मौसम त्यो त्यो टेम्परेचरको त्यो प्रतिकूलतादेखि लिएर अब अहिले थाहा भयो त्यतिखेर हिम पहिरो पर्दो रहेछ लेकमा त्यो पुरै त्यो त्यो कुरा भोगेको व्यक्ति अब विदेशबाट चाहिँ कति ब्युटिफुल छ भन्छन् उनी, ब्युटिफुल भन्छन् होइन, जहिले पनि ब्युटिफुल भन्छन् नेपाल ब्युटिफुल माउन्टेन मात्र भन्छन्. अनि त्यसपछि मैले त्यसलाई चाहिँ एउटा चाहिँ के भन्छ रिफ्लेक्सन गर्ने एउटा फेरि त्यसलाई आफ्नो विश्लेषण यो चाहिँ गर्ने हेर्दाखेरि ओहो मैले चाहिँ त्यही बेलादेखि यस्तो हुन थालेको अनुभूति कस्तो हुँदाखेरि ओहो मैले चाहिँ राम्रो देश छाडेर यहाँ आएछु जस्तो, किनभने सबैले मेरो देश त एकदम ब्युटिफुल भनिरहेछन् नि जस्तो लाग्थ्यो यो चाहिँ एकदम. अनि जुन यो मेरो अनुभूतिको कुरा छ त्यो अनुभूति कस्तो भन्नुहुन्छ भने स्कुल जाँदाखेरि रेलीमा अब घरहरू अक्सर कहिले चाहिँ डाँडामा पनि हुन्छन्, हाम्रो घर चाहिँ तल टार छ के टारमा भएकोले त्यो हिमालले ठ्याक्क छुँदैन तर माथि उक्लिसकेपछि बाटोको एउटा लेभलमा अनि त्यो हाम्रो अपि र साइपाल हिमाल ठ्याक्क त्यो देखिन्छ कि, देखिँदा त देखिन्छ तर बिहानै स्कुल जाँदाखेरि मुखमा त्यसले चिसो हान्छ कि. अनि मलाई कस्तो लाग्थ्यो अरे त्यो सुन्दर लाग्थेन कि त्यो बेला रियलीमा भन्दाखेरि, किनभने चिसो हुन्थ्यो अनि सायद ओठमुख फुट्थ्यो अनि त्यसपछि त त्यो त्यस्तो चाहिँ अनुभूतिको कुरा हो.
अब हुन त उच्च शिक्षा र विद्यावारिधि आफ्नो गाउँ जिल्ला बाहिर राजधानी र विदेशमा लिनुभयो, तर स्कुलले जीवनमा वा घर परिवार र आफ्नै समाजबाट भनौँ न अब समाजबाट सिकेका जानेका बुझेका अथवा अभ्यासमा रहेका त्यस्ता कुनै कुराहरू होला नि जो चाहिँ जीवनभर काम लागेको होस्, जसले आफ्नो जीवनको एउटा आदर्श स्थापित गरेको होस्, त्यस्तो कुनै सिकाइ बुझाइ? किनभने बाल्यकालको सम्झाइ बुझाइले जीवनभर मार्गदर्शन पनि गर्छ भनिन्छ, होइन? त्यो बाल्यकालको केही प्रेरणा जीवनलाई त्यस्तो केही सम्झनुहुन्छ?
मेरो बाल्यकाल अब दुई किसिममा, दुई ठाउँमा विभाजित भएको छ। एउटा चाहिँ पहाडतिरको छ, जुन चाहिँ त्यो एकदमै अब के भन्छ शैशवकाल त्यो सानो, र अर्को चाहिँ महेन्द्रनगर आएपछिको अलिकति जान्ने भएपछिको कुरा हो। अब यसमा मेरो चाहिँ
कुनै स्कुल पढ्दाका शिक्षकहरूले दिएका कुराहरू अथवा घर परिवारकै सदस्यहरूले अग्रजहरूले सिकाएका कुराहरू कुनै त्यस्तो महत्त्वपूर्ण कुरा?
हजुर, त थुप्रै हुन्छन्। त्यही भएर यसलाई मस्तिष्कमा थुप्रै कुरा आएपछि त्यो एउटाले अर्कोलाई ब्लक गर्छ नि। अब सबैभन्दा ठुलो कुरा त मलाई लाग्छ इमान्दारिता हो जस्तो लाग्छ। अहिले म फर्केर हेर्दाखेरि कतिपय यस्ता अवस्थाहरू पनि अहिले म सम्झिन्छु कि मैले त्यहाँ एकदमै ठुलो गल्ती अथवा ठुलो
उठपट्याङ
नराम्रो काम गर्न सक्ने अवसर थियो के थियो, अनि त्यसपछि त्यस्तै काम गर्ने कोही व्यक्तिहरूले चाहिँ सायद उनीहरू नराम्रो बाटोतिर जान्थ्यो होला। अब मलाई चाहिँ म हजुरआमासित बसेँ कि, पहाडमा पनि हजुरआमासित बस्थेँ। हजुरआमा हजुरआमासित बस्दाखेरिको एउटा के हुँदो रहेछ भने, अब त्यस्तो वातावरण हाम्रो देशमा अलिक घट्दै गयो, हजुरहरूले चाहिँ हजुरआमा र हजुरबासित बसेको केटाकेटी र हजुरबासित बस्न नपाएको केटाकेटीहरूमा पनि स्वभावमा फरक पाउनुहुन्छ जस्तो लाग्छ। र मेरो यी कुराहरू चाहिँ कहाँनिर आउँछन् भने, कुरा गर्ने मैले सबभन्दा अहिले हजुरले रिलेट गर्नु पऱ्यो भने कुरा गर्ने कुरा चाहिँ म सम्झिन्छु कि अहिले। मलाई हजुरआमाले चाहिँ के भन्नुहुन्थ्यो भने, म चाहिँ करिब करिब 7-8 वर्षको हुँदाखेरि होला, जस्तै अब कहिलेकाहीँ हुन्छ नि त, मेरो बुवा त हजुरआमाको छोरा हुनुभयो नि त, अनि उहाँले आफ्नो छोराको लागि केही जस्तै फल होला, केही हाम्रो त्यहाँ केरा केही काँक्रो स्याउ केही रोपेको हुनसक्छ भने, अनि त्यो चाहिँ मेरो छोरा आएपछि यो काट्ने अथवा यस्तो केही हुन्छ भने, अनि मैले चाहिँ त्यो बालकले टिपेर, अनि मेरो घरमा कोही मान्छे आयो भने, अब यो चाहिँ केरा हो, यो चाहिँ मेरो बुवा चाहिँ अहिले डोटी जानुभएको छ, उहाँ आएपछि हामी यो खाने, मतलब कुरा के त्यो कुरा गर्ने शैली भयो नि, होइन? अनि उहाँले त्यसरी नै, अनि उनीहरूसित म अरू अरू कुरा, त्यसो भए अरू के हो यसो भन्दै जाँदाखेरि, म सानैदेखि सायद कुरा गर्न चाहिँ मैले एकदम राम्रो कला सिकेँ जस्तो लाग्छ, र त्यो कला चाहिँ हजुरआमासित बसेको कारणले भन्ने कुरा म एकदम, म हजुरआमा अहिले हुनुहुन्न, स्वर्गवास भइसक्नु भयो, तर उहाँको सम्झना चाहिँ मलाई आउँछ।
हजुर, मृदुभाषी।
हजुर,
त्यो बेलामा कलेजका जीवनका भनौँ न पढाइका अतिरिक्त पनि केही स्वाध्यायन अन्य विषयहरूमा पनि, होइन, कोर्सका अतिरिक्त पनि अन्य विषयहरूको पठन पाठन रुचि पनि त्यस्तो यहाँको जीवनमा केही होला नि?
अब यस्तो छ, हामी 8-9-10 पढ्दाखेरि हामीले ओसोको विभिन्न लिटरेचरहरू पढेका थियौँ। तपाईँले अघि जुन भन्नुभयो नि नैतिक यो त आफ्नो शिक्षा त्यो कुरा, त्यो सायद मैले अरूबाट नसिके पनि त्यो उहाँको लिटरेचरबाट ओसोको प्रवचन हामी क्यासेट सुन्ने लेख्ने, यद्यपि त्यो भक्त होइन कि, त्यो अवसर एउटा पाइयो, हाम्रो ग्रुप थियो 4-5 हामी सबैले सुन्थ्यौँ पढ्थ्यौँ, अनि त्यसले राम्रो राम्रो कुराहरू ग्रहण हुन्थ्यो कि, त्यसबाट पनि धेरै, जस्तै बुद्धत्व, बुद्धको सबभन्दा मलाई चाहिँ मन परेको कुरा चाहिँ उहाँले बुद्धको बारेमा, बुद्ध कसरी बुद्ध भयो त भन्ने कुरा चाहिँ जुन मैले पछ्याएको विषय हो कि, किन उहाँले थुप्रै कुरा भन्नुभएको छ अरू,
जीवन दर्शन र अध्यात्म,
यद्यपि अरू विषय चाहिँ हामीलाई त्यो बेला लागू भएन नि, जस्तो युजफुल भएन त्यो, तर बुद्धको बारेमा, किन बुद्धको बारेमा हामीले क्लासमा पनि पढ्नु पर्ने, बुद्धले घर छोडेर गए भन्ने जेनरली हाम्रो पढाइ सुरु हुन्छ, अनि वास्तवमा त्यो परिस्थितिमा कहाँ किन पुगे भन्ने कुरा त उहाँले एकदम एक्सप्लेन गर्नुभएको छ नि, त्यो चाहिँ हामीले एउटा गर्थ्यौँ। अर्को चाहिँ हामी त्यो बेला चाहिँ अहिलेको जस्तो फिल्म यताउतिको हुनुहुँदाखेरि उपन्यासहरू हुन्थ्यो, हिन्दी उपन्यासमा पनि तपाईँको वेद प्रकाश शर्माको उपन्यास भनेपछि त्यो एकदमै थ्रिलर जस्तै सस्पेन्स त्यस्तै त्यस्तै खालको हुन्छ, त्यो पढ्दाखेरि तपाईँको पुरै फिल्म हेर्नु पर्दैन,
पुस्तक पसलहरूबाट त्यो उपन्यास भाडामा लिइ पनि पढ्थ्यो,
1 रुपियाँ 2 रुपियाँ दिएर, नयाँ छ भने बढिलिन्थ्यो, अनि त्यसपछि पुरानो छ भने सस्तोमा पनि पाइन्थ्यो,
अनि
फिर्ता गरिदिने। अनि कस्तो भने, अर्को कुरा, त्यो उपन्यास पढ्नुको फाइदा चाहिँ, अब हुन त बुवाले त्यतिखेर घरमा देख्नुभयो भने उपन्यास पढ्ने भनेको त राम्रो थिएन कि, त्यो पनि फिल्म हेर्न जाने जस्तै हो, तर मलाई कहाँ लाग्छ कल्पनाशील जुन छ नि त्यसले बनाउँदो रहेछ, त्यो त कल्पना हो नि, त्यो एकदम यथार्थ त होइन, यस्तो पनि कल्पना गर्न सकिन्छ भन्ने कुरा चाहिँ त्यहाँबाट सिक्ने पाएको थियो। त्यस अतिरिक्त चाहिँ आइएससी बिएससी पढ्दाखेरि नै हाम्रो महेन्द्रनगरमा चाहिँ कम्प्युटर आएको थियो कि,
कति सालतिर होला त्यो,
1994 हामी त्यहाँ चाहिँ सिक्थ्यौँ, र मैले लगभग छिट्टै समयमा नेपाली टाइपिङ गर्न सिकेँ, त्यतिखेर चाहिँ त्यति राम्रो प्रिन्टर यताउति त हुन्थेन, त्यसो भयो भने मलाई पकेट मनी पनि त्यहाँबाट आउँथ्यो पढ्दा पढ्दै पनि।
जहाँ जाऊँ देखा जाऊँ इसे लेने राज।
आजको कार्यक्रममा प्रस्तुत गर्यौं डडेलधुरामा जन्मिए हुर्की विगत 20 वर्षदेखि बेलायतमा रहनुहुने जनस्वास्थ्य र चोटपटक रोकथाम विषयका विज्ञ वेस्ट अफ इङ्ल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ता डाक्टर पुष्पराज पन्तसँगको अन्तरङ्ग कुराकानी कुराकानीका थुप्रै प्रसङ्ग बाँकी नै छन्। अर्को हप्ताको कार्यक्रममा राख्नेछौँ। दुर्घटनामा सडक दुर्घटनाको अवस्था र ध्यान दिनुपर्ने कुरा, सुरक्षित सडकका लागि विभिन्न पक्षको भूमिका, सडक सञ्जाल बढ्दै जानु, कच्चीबाट पक्की सडक बन्दै गएपछि दुर्घटना घट्ने बढ्ने के हुनुपर्ने हो, जन्मभूमि र जन्मथलोको आकर्षण, जीवनमा सन्तोष असन्तोषका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग अर्को हप्ताको कार्यक्रममा राख्नेछौँ। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, मीरा राणा, पीएल श्रेष्ठ र नातिगाजीको स्वर, कालीप्रसाद रिजालको रचना र नातिगाजीको सङ्गीतमा रहेको यो गीतसँगै आजलाई घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाहसँगै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
बादलले थुम्के चुली छुँदै छुँदै जान्छ,
बादलले थुम्के चुली छुँदै छुँदै जान्छ,
सानो गाउँको बाटो सानो सानो खोली,
सानो सानो गाउँको बाटो सानो सानो खोली,
सानो सानो पाटो मास झोकेरको बाली,
चिने जस्तो लाग्छ सधैँ, चिने जस्तो लाग्छ सधैँ,
सुने जस्तो लाग्छ।